درود و سلام ہو محمد اور آل محمد پر. ناظرین میں آپ کی خدمت میں سلام عرض کرتا ہوں. پروگرام اخبارات کے جائزے میں آپ سب کو خوش آمدید کہتا ہوں. ناظرین آج بھی ہم لوگ نظر ڈالیں گے ایران، ہندوستان اور پاکستان کے مختلف اخباروں پر، مگر ایک مختصر سے وقفے کے بعد. آج ہم اپنے پروگرام کا آغاز کرتے ہیں ایران سے شائع ہونے والے اخبار جوان کی کچھ اہم سرخیوں پر. ایران علاقائی تعاون کا علمبردار ہے مہمان پرست. طالبان نے افغانستان میں 5 امریکی فوجیوں کو ہلاک کر دیا. امریکہ میں اوباما کی مقبولیت میں مزید کمی. روزنامہ جوان نے اپنی سرخی نئے پوپ منتخب ہو گئے کے ذیل میں لکھا ہے. بدھ کی رات کیتھولک عیسائیوں کے مذہبی پیشوا پوپ کا انتخاب عمل میں آ گیا. ارجنٹائن کے کارڈینل جارج ماریو برگوگلیو کو نیا پوپ منتخب کیا گیا ہے. انہوں نے اپنے فرانسس اول کا خطاب منتخب کیا ہے ویٹیکن کے سسٹائن چیپل کی چمنی سے جب سفید دھواں باہر نکلا تو یہ واضح ہو گیا کہ کیتھولک عیسائیوں کے 115 کارڈینلز نے نئے پوپ کو منتخب کر لیا ہے. پوپ منتخب ہونے کے بعد برگوگلیو نے ویٹیکن کے سینٹ پیٹر کی معروف بالکنی سے ہزاروں کی تعداد میں اکٹھا ہونے والے لوگوں کے سامنے دعا پڑھی. واضح رہے کہ لاطینی امریکہ سے منتخب ہونے والے وہ پہلے پوپ ہیں. فرانسس اول دنیا کے 1 ارب 20 کروڑ کیتھولک عیسائیوں کے 266 پوپ ہیں اور اس سے پہلے بوئنس آئرس کے آرچ بشپ تھے. اخبار جوان نے کرزئی کے صبر کا پیمانہ لبریز ہو گیا عنوان کے تحت ایک مضمون شائع کیا ہے جس کے اہم اقتباسات پیش خدمت ہیں.
افغانستان کے صدر حامد کرزئی ایک کونہ مشق سیاستداں ہیں جو اس ملک کے صدر بننے سے قبل بھی عالمی سیاست اور سفارتی پہلوؤں سے بخوبی آگاہ تھے. اپنی اس آگہی کے سبب وہ قابض افواج اور افغانستان کی مختلف سیاسی جماعتوں اور گروہوں کے درمیان رابطے کا کردار ادا کر سکتے تھے اور انہوں نے 8 برسوں تک یہ کردار ادا بھی کیا، لیکن یہ کوئی آسان کام نہ تھا. اگرچہ افغانستان ایک خود مختار ملک ہے جس کی اپنی حکومت، پارلیمنٹ اور فوج ہے، لیکن 1 عرصے سے زیادہ تک جاری رہنے والے غاصبانہ قبضے نے اس ملک میں خود مختاری کا صرف نام ہی باقی رہنے دیا ہے. قابض فوجیں افغانستان کی مرکزی حکومت کی اجازت کے بغیر جب چاہتی ہیں کسی بھی علاقے پر بمباری کر دیتی ہیں. رہائشی علاقے میں امریکہ کے ڈرون حملے ان موضوعات میں شامل ہیں جن پر حامد کرزئی خاموش نہیں رہ سکتے تھے. یہی سبب ہے کہ انہوں نے واضح الفاظ میں کہا کہ انہیں افغان شہریوں کے حقوق کے احترام کے سلسلے میں ہر روز عالمی برادری سے جنگ کرنی پڑتی ہے. انہوں نے اسی طرح کہا تھا کہ جب بھی پاکستان کا بس چلتا ہے تو وہ افغانستان میں مداخلت کرتا ہے، اگر ہمارا بس چلے گا تو ہم بھی مداخلت کریں گے اور اپنے پٹھو کو وہاں کا صدر بنا دیں گے. اسی طرح سے اگر ہمارا بس چلا تو ہم واشنگٹن میں اپنے مد نظر شخص کو صدر بنائیں گے، جس طرح سے انہوں نے کیا ہے. اس طرح انہوں نے صریحی طور پر افغانستان کے امور میں امریکہ کی مداخلت کی بات کہی تھی، بلکہ ایک طرح سے اپنے اوپر بھی تنقید کی تھی. دوسرے الفاظ میں کہا جا سکتا ہے کہ کرزئی اپنی موجودہ سیاسی پوزیشن کے تحت امریکہ اور افغان قوم کے درمیان رابطے کا کام کر رہے ہیں، لیکن موقع پڑنے پر وہ بہت سی ایسی باتوں کو بھی برملا کر سکتے ہیں جو اب تک دنیا کے سامنے نہیں آئی ہیں. دوسری بات یہ بھی ہے کہ ان کا دوسرا دور صدارت کچھ مہینوں بعد ختم ہو رہا ہے اور اب وہ دوبارہ صدر نہیں بن پائیں گے، لیکن اس کا مطلب یہ نہیں ہے کہ ان کا سیاسی کیریئر ہی ختم ہو رہا ہے. انہیں افغانستان میں اپنا سیاسی کیریئر جاری رکھنے کے لیے اس ملک کی رائے عامہ کے مطابق ہی کام کرنا ہوگا.
یہ تھا روزنامہ جوان کا ایک منتخب مقالہ. और प्रोग्राम के अगले हिस्से में भी हमारे साथ रहिएगा, हम आपको ले चलेंगे इस दिल्ली स्टूडियो, माफ कीजिएगा। दिल्ली स्टूडियो में इस वक्त मौजूद हैं अथर सईद, जो आपकी खिदमत में पेश करेंगे हिंदुस्तानी अखबारात की अहम सुर्खियां और अहम मकाले। जी अथर सईद,
अस्सलाम वालेकुम। तेहरान स्टूडियो से शुक्रिया के साथ नई दिल्ली स्टूडियो से अखबारात का जायजा लेकर हाजिर खिदमत हूं मैं अथर सईद। नाजरीन, दिल्ली से आशाए हुए बेशतर उर्दू अखबारात ने कश्मीर में हुए फिदाइन हमले से जुड़ी खबरों को नुमाया तौर पर शाये किया है। रोजनामा हिंदुस्तान एक्सप्रेस ने इस खबर को सुर्खी देते हुए लिखा है, श्रीनगर में सीआरपीएफ कैंप पर फिदाइन हमला, 5 जवान शहीद, 2 दहशतगर्द ढेर, हिजबुल मुजाहिदीन ने हमले की जिम्मेदारी कबूल की। नाजरीन, रोजनामा हिंदुस्तान एक्सप्रेस की दीगर अहम सुर्खियां इस तरह हैं, मसला कश्मीर की यकसुई में दहशतगर्दी मुआविन नहीं, हिना रब्बानी, हेलीकॉप्टर घपला केस में त्यागी पर सीबीआई का शिकंजा, हिंदुस्तानी फिजाइया के साबिक सरबराह समेत 12 अफराद के खिलाफ एफआईआर। नाजरीन, रोजनामा हिंदुस्तान एक्सप्रेस में रशीदुद्दीन का मजमून शाये हुआ है, जिसका उनवान है, एक हों मुस्लिम हरम की पासवानी के लिए। मजमून निगाह लिखते हैं कि अमरीकी सदर की हैसियत से बराक ओबामा इसराइल के पहले दौरे पर जारिया माह रवाना होंगे। इससे कबल सफारती उमूर के माहिर जॉन कैरी ने खलीजी ममालिक का दौरा किया। उनका दौरा सऊदी अरब ऐसे वक्त पर हुआ जब रियाज में खलीजी तआवुन काउंसिल का इजलास होने वाला था। इस तरह 6 अरब मुल्कों के वज़राए खारजा से जॉन कैरी की मुलाकात हो गई। ओबामा हो कि जॉन कैरी, दोनों के एजेंडे में शाम और ईरान सर फहरिस्त हैं और वो इन ममालिक को निशाना बनाने से कबल उन्हें दूसरे अरब और मुस्लिम ममालिक से अलग थलग कर देना चाहते हैं। अब मजमून निगार आगे लिखते हैं कि शाम और ईरान का कसूर बस इतना है कि उन्होंने अमरीका के आगे सर तस्लीम खम करने से इनकार कर दिया। मजमून निगार आखिर में लिखते हैं कि मुस्लिम ममालिक एक दूसरे के खिलाफ साजिशों के बजाय मुश्तरका दुश्मन के खिलाफ मुत्तहिद हों, जो दोस्ती के भेस में उन्हें कमजोर करना चाहता है। आखिर इस्लामी ममालिक कब सबक लेंगे? कुछ न सही, बैतुल मुकद्दस की बाजियाबी और फलस्तीन को बाकायदा ममलिकत का दर्जा दिलाने के लिए उन्हें मुत्तहिद होना चाहिए। उन्हें जान लेना चाहिए कि अमेरिका कभी भी इस्लाम और मुस्लिम ममालिक का दोस्त और हमदर्द नहीं हो सकता। और आइए नाजरीन, अब रुख करें रोजनामा राष्ट्रीय सहारा का और डालें इसकी अहम सुर्खियों पर एक नज़र। इटली ने मतलूबा फौजी नहीं भेजे तो नतीजे भुगतने होंगे, पीएम गैस पाइपलाइन प्रोजेक्ट तरजीही बुनियाद पर पूरा करेंगे, राजा अशरफ का अमरीका को बिलवास्ता जवाब। इसराइली फौज की फायरिंग में फलस्तीनी नौजवान हलाक। नाजरीन, रोजनामा राष्ट्रीय सहारा ने अपने इदारिये में छत्तीसगढ़ में ओबीसी बगावत के उनवान से लिखा है कि मीडिया में बस एक बार इसकी एक हल्की सी झलक आकर रह गई, क्योंकि मामला बीजेपी के जेर इख्तदार रियासत का था, लेकिन मामला काफी गंभीर है और इसका एहसास छत्तीसगढ़ के चीफ मिनिस्टर डॉक्टर रमन सिंह को बखूबी है। छत्तीसगढ़ में अगले साल असेंबली इलेक्शन होने वाले हैं, इसलिए रमन सिंह को काफी मोहतात रहना पड़ेगा। छत्तीसगढ़ में ओबीसी ने बगावत कर दी है। चंद दिनों पहले छत्तीसगढ़ में दीगर पसमानदा तबकात के लीडरों ने 50,000 अफराद पर मुश्तमिल एक जुलूस निकाला, जिसने रियासती राजधानी रायपुर से 100 किलोमीटर का मार्च शुरू किया। ये ओबीसी ताकत का खुला मुजाहिरा था। अखबार आगे लिखता है कि डॉक्टर रमन सिंह को शायद इस बात ने बहुत ज्यादा तशवीश में ना मुब्तला किया हो कि मुजाहिरीन की तादाद काफी बड़ी थी, लेकिन उन्हें इस एहसास ने बहुत फिक्रमंद कर दिया होगा कि गुज़श्ता इंतखाबात में ओबीसी ने बड़ी तादाद में उनके और बीजेपी को वोट दिया था। उनकी दूसरी परेशानी ये होगी कि इस वक्त ओबीसी सिर्फ उस वादे से मुतमईन ना होंगे कि असेंबली इलेक्शन में पार्टी उनको पहले से ज्यादा वोट टिकट देगी, वो इख्तदार में अपना हिस्सा चाहते हैं। और आई नाजरीन, अब नजर डाल लेते हैं रोजनामा इनकलाब की सुर्खियों पर। आसामी मुसलमानों की शहरियत का मामला, हजारों अफराद की नजरें मरकजी हुकूमत पर मरकूज। हिंदुस्तान की सलामती पर साइबर हमला, चीन ने हजारों खुफिया फाइलें चुराई, दिफाई तहकीकी इदारे की तरदीद। परवेज मुशरफ की इसी माह पाकिस्तान वापसी मुमकिन। नाजरीन, रोजनामा इनकलाब में मौजूद गुफ्तगू के तहत शकील शमसी का एक मजमून शाये हुआ है, उनवान है शाम में अमरीकी साजिशों को धक्का। मजमून निगाह लिखते हैं, गुज़श्ता 2 साल से अमरीका और उसके हलीफों के जरिए भेजे गए मुसल्ला बागियों की जानिब से शाम में कत्ल व खून का जो बाजार गर्म है, उसको उस वक्त ज़बरदस्त झटका लगा जब शाम के मुफ्ती आजम शेख बदरुद्दीन हसून ने शामी अवाम से ये अपील कर दी कि वो बशार अल असद का साथ दें। अभी तक अमरीका और उसके हलीफ शाम में चल रही खाना जंगी को अलवी और सुन्नी फ़िरके की लड़ाई के बतौर दुनिया के सामने पेश करने की कोशिश कर रहे थे, लेकिन सुन्नी फ़िरके के सबसे काबिल एहतराम रहनुमा शेख अहमद احمد بدرالدین حسون نے شام کے تمام مسلمانوں سے بلا تفریق مذہب و ملت بشار الاسد کا ساتھ دینے کو کہا ہے۔ مفتی اعظم کے اس غیر متوقع اعلان سے مغربی ممالک میں زبردست کھلبلی ہے۔ ناظرین، اس کے ساتھ ہی نئی دہلی اسٹوڈیو سے اخبارات کا جائزہ ختم ہوا۔ اجازت دیں، خدا حافظ۔
بہت بہت شکریہ اثر سعید، اور ناظرین ایک وقفے کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ پروگرام کے اس حصے میں نظر ڈالیں گے ایران سے شائع ہونے والے اخبار جمہوری اسلامی کی کچھ اہم سرخیوں پر۔ ایرانی قوم تمام رکاوٹوں سے عبور کر لے گی، صدر محمود احمدی نژاد۔ تیونس کی نئی حکومت نے پارلیمنٹ سے اعتماد کا ووٹ حاصل کیا۔ ترکی نے انقرہ اور تل ابیب کے تعلقات میں بہتری کا اعتراف کیا۔ روزنامہ جمہوری اسلامی نے اپنی سرخی شام میں حکومت مخالفین کے درمیان اختلاف میں شدت کے ذیل میں لکھا ہے۔ شام کے حکومت مخالف ذرائع نے کہا ہے کہ حکومت مخالف اتحاد کے سربراہ نے آپس میں پیدا ہونے والے اختلافات کے سبب مستقبل قریب میں اپنے عہدے سے استعفیٰ دینے کا اعلان کیا ہے۔ معاذ الخطیب نے اگلے ہفتے ترکی کے شہر استنبول میں منعقد ہونے والی شام کے حکومت مخالف دھڑوں کی نشست میں استعفیٰ دینے کا اعلان کیا ہے۔ انہوں نے کہا ہے کہ ایگزیکٹو کاؤنسل یا عارضی حکومت کی تشکیل کے سلسلے میں حکومت مخالف دھڑوں کے درمیان شدید اختلاف پایا جاتا ہے، اور وہ چاہتے ہیں کہ اپنے عہدے سے استعفیٰ دے دیں تاکہ اس سلسلے میں پوری آزادی کے ساتھ فیصلہ کیا جا سکے۔ معاذ الخطیب کا کہنا ہے کہ عارضی حکومت کی تشکیل سے ملک کی تقسیم کا خطرہ پیدا ہو جائے گا، جبکہ اتحاد کے سیکرٹری جنرل مصطفیٰ صباغ کا کہنا ہے کہ عارضی حکومت میں تمام دھڑوں کی شرکت کو یقینی بنایا جا سکتا ہے۔ اور روزنامہ جمہوری اسلامی نے اوباما اسرائیل میں کیا چاہتے ہیں عنوان کے تحت ایک مضمون شائع کیا ہے، جس کے اہم اقتباسات پیش خدمت ہیں۔
آخرکار امریکہ کے صدر باراک اوباما نے سامان سفر باندھ ہی لیا، لیکن اس بار نہ تو ان کی منزل یورپ ہے اور نہ ہی مشرق وسطی کے امریکہ کے اتحادی عرب ممالک، بلکہ اس بار اسرائیلی اپنے آپ کو ان کی میزبانی کے لیے تیار کر رہے ہیں۔ معاف کیجیے گا، ایسے عالم میں جب حکومت کی تشکیل کے معاملے میں نتن یاہو کی سانسیں پھولی ہوئی ہیں اور حزب اختلاف کی جماعتیں اپنے آپ کو اتحادی حکومت میں شامل کرنے کے لیے تیار کر رہی ہیں، امریکی اس دورے کے ایجنڈے کو طے کرنے کی کوشش میں ہے۔ آج یہ بات کسی کے لیے بھی پوشیدہ نہیں ہے کہ تل ابیب اور واشنگٹن کے تعلقات میں پچھلے چار برسوں میں بہت زیادہ اتار چڑھاؤ آیا ہے۔ اوباما کے وائٹ ہاؤس میں داخل ہوتے ہی ان کے سلسلے میں صہیونیوں میں بدگمانی پیدا ہو گئی تھی۔ گزشتہ چار برسوں میں یہودی کالونیوں کی تعمیر، غزہ پٹی کا محاصرہ، غرب اردن اور غزہ پٹی پر اسرائیل کے حملے، ترکی کے مرمرہ بحری جہاز پر صہیونی کمانڈوز کا حملہ، تل ابیب اور انقرہ کے تعلقات میں بحران، ایران کا ایٹمی مسئلہ، عرب ملکوں میں چلنے والی انقلابی تحریکیں اور شام کے حالات، ایسے موضوعات ہیں جنہوں نے ان دو دیرینہ دوستوں کے تعلقات میں کشیدگی پیدا کر دی۔ اب اوباما کے دورہ اسرائیل کے موقع پر یہ سوال سامنے آ رہا ہے کہ کیا یہ دورہ ان دونوں حکومتوں کے کشیدہ تعلقات کو بہتر بنائے گا۔ اس سوال کے جواب میں کہنا چاہیے کہ ان کا یہ دورہ امریکی وزیر خارجہ کے علاقے کے دورے کے بعد انجام پا رہا ہے۔ درحقیقت مختلف نظریات کے بعد اب امریکی صدر کے پاس اس بات کا موقع ہے کہ وہ ان نظریات کا جائزہ لے کر اپنا نتیجہ پیش کریں۔ ان کے اس دورے میں ایران کے ایٹمی مسئلے، مسئلہ فلسطین اور شام کے مسئلے سمیت علاقے کے اہم ترین مسائل پر گفتگو ہوگی۔ اس بات کا بھی امکان ہے کہ وہ माफ कीजिएगा कि वो इस दौरे में फिलिस्तीनी इंतजामिया पर इस बात के लिए दबाव डालें कि वो इसराइल को बाज़ाब्ता तौर पर तस्लीम करने और मुसल्लहाना मुज़ाहमत तर्क करने के लिए हमास को मजबूर करें। इसी के साथ वो इसराइल पर भी यहूदी कॉलोनियों की तामीर रोकने लेंगे, लेकिन अगर इन बातों पर अमरीका और इसराइल के दरमियान इत्तेफाक न हो सका तो उनके ताल्लुकात में पाई जाने वाली कशीदगी जारी रहे।
आप मुलाहिजा फरमा रहे हैं प्रोग्राम अखबारात का जायजा, और प्रोग्राम के अगले हिस्से में भी हमारे साथ रहिएगा, हम आपको ले चलेंगे इस्लामाबाद स्टूडियो। اسلام آباد اسٹوڈیو میں اس وقت موجود ہیں منتہا کاظمی جو آپ کی خدمت میں پیش کریں گی پاکستانی اخبارات کا جائزہ۔ جی منتہا کاظمی،
بہت شکریہ۔ بسم اللہ الرحمن الرحیم، السلام علیکم ناظرین، آج کے پاکستانی اخبارات کے ساتھ اسلام آباد اسٹوڈیو سے منتہا کاظمی حاضر خدمت ہے۔ آج کے اپنے جائزے کا آغاز کرتی چلوں گی روزنامہ جنگ میں شائع آج کی اہم سرخیوں سے۔ 8 کروڑ عوام کی حمایت حاصل ہے، الیکشن کمیشن بدعنوان افراد کو منتخب ہونے سے روکے سپریم کورٹ۔ انسداد دہشت گردی اتھارٹی بل قومی اسمبلی اور سینٹ سے منظور۔ الیکشن کمیشن نے سیاسی جماعتوں کی انتخابی سرگرمیاں مانیٹر کرنے کے لیے خفیہ سیل قائم کر دیا۔ اور اسی کے ساتھ ہی بات کرتی چلوں گی روزنامہ جنگ میں شائع ادارے کے حوالے سے جس کا عنوان ہے دہشت گردی کے خلاف جنگ، کیا کھویا کیا پایا۔ ناظرین، وفاقی وزیر مملکت برائے داخلہ نے انکشاف کیا ہے کہ دہشت گردی کے خلاف جنگ میں ملک کو 69 ارب ڈالر کا نقصان ہوا، جبکہ کولیشن سپورٹ فنڈ کی مد میں کوئی رقم وصول نہیں ہوئی ہے۔ انہوں نے دہشت گردی کے مقدمات اور متاثرین کو ادا کی گئی رقوم کا بھی تفصیلی جائزہ دیا اور مزید کہا یہ بات بڑی تشویش کا باعث بھی ہے کہ دہشت گردی کے خلاف جنگ میں امریکہ اور اس کے اتحادیوں کی جانب سے قائم کردہ فنڈ سے پاکستان کو کوئی بھی امدادی رقم فراہم نہیں کی گئی، جبکہ دوسری جانب افغانستان میں امریکہ کی مداخلت کی وجہ سے دہشت گردی کی یہ جنگ پاکستان پر مسلط کی گئی، جس کی وجہ سے ملک بری طرح دہشت گردی کی لپیٹ میں آ گیا ہے، جس سے نہ صرف یہ کہ امن و امان کی صورتحال متاثر ہوئی بلکہ صنعتی ترقی بھی مفلوج ہو کر رہ گئی ہے۔ ناظرین، وفاقی وزیر مملکت کے اس بیان سے یہ واضح ہوتا ہے کہ پاکستان کو کولیشن سپورٹ فنڈ سے کوئی رقم ادا نہیں کی گئی۔ اس کے علاوہ دہشت گردی کے واقعات ہیں کہ ختم ہونے کا نام نہیں لے رہے۔ کوئٹہ اور کراچی میں شیعہ مسلک کی آبادیوں پر حملے کیے گئے ہیں، جہاں مرنے والوں کی تعداد سینکڑوں میں ہے۔ اور مزید یہاں ضرورت ہے کہ حکومت اس حوالے سے اپنی پالیسی پر اب نظر ثانی کرے۔ اور ناظرین، اب بات کرتی چلوں گی روزنامہ ایکسپریس میں شائع اہم سرخیوں کے حوالے سے۔ کراچی ایئرپورٹ پر امریکی کمپاؤنڈ کا معاملہ قائمہ کمیٹی خزانہ کو بھجوا دیا گیا، لاپتہ افراد پر رپورٹ پارلیمنٹ میں پیش کر دی گئی، رضا ربانی۔ وفاقی کابینہ کا الوداعی اجلاس، بچوں سے زیادتی پر عمر قید ہوگی، قطر سے ایل این جی کی درآمد کے لیے مذاکرات کی منظوری۔ صدر وزیراعظم کی ملاقات، نگراں وزیراعظم کے ناموں پر غور۔ اور ناظرین، اسی کے ساتھ اب شامل کروں گی مقالہ نگار بابر ایاز کی تحریر کردہ مقالے کو، جس کا عنوان ہے آئندہ انتخابات اور عوام کے شبہات۔ ناظرین، بابر لکھتے ہیں کہ پاکستان نے غلط یا صحیح اسباب کی بنیاد پر بارہا امریکہ کے احکام سے انحراف کیا ہے۔ اس کی چند مثالیں یہ ہیں: پاکستان نے ویتنام کی جنگ میں امریکہ کی حمایت نہیں کی تھی، وہ امریکہ کی اسرائیلی پالیسی سے انحراف کرتا ہے اور اس نے اسرائیل کو تسلیم نہیں کیا، حالانکہ بعض مسلم عرب پڑوسیوں کے ساتھ اس کے سفارتی تعلقات بھی ہیں۔ اس نے جوہری پروگرام اور جوہری بم بنا کر امریکہ کی مرضی کے خلاف کام کیا، اور یہ کام وہ ابھی تک کر رہا ہے۔ بھرپور دباؤ کے باوجود افغان طالبان کی درپردہ حمایت کر کے وہ امریکہ سے مسلسل انحراف کیے ہوئے ہے، اور وہ 2014 کے بعد کی افغان حکومت کے ڈھانچے میں اپنے لیے اہم کردار بھی مانگ رہا ہے۔ اور جیسا کہ پہلے بھی کہا جا چکا ہے کہ تازہ ترین واقعہ یہ ہے کہ اس نے امریکی ناپسندیدگی کے باوجود گیس پائپ لائن اور گوادر بندرگاہ کے منصوبوں پر دستخط کیے۔ تاہم پچھلے کئی سالوں کے دوران پاکستان میں امریکہ کا اثر و رسوخ بہت کم ہو چکا ہے، کیونکہ رائے عامہ اس کے خلاف ہے۔ مزید مقالہ نگار لکھتے ہیں کہ تیزی سے بدلتے ہوئے علاقائی منظر نامے میں پاکستان کی اسٹیبلشمنٹ کو اس علاقے میں عموماً اور پاکستان میں خصوصاً امریکی پالیسیوں کے بارے میں شدید تشویش ہے۔ یہ خطرہ محسوس بھی اب کیا جا رہا ہے کہ امریکہ بلوچستان کو اس کی جغرافیائی اور فوجی پوزیشن اور اس کے ساتھ ساتھ تیل کی گزرگاہوں اور ایران کی وجہ سے عدم استحکام سے دوچار کرنا چاہے گا۔ اور ناظرین، یہاں شامل کرتی چلوں گی روزنامہ نوائے وقت میں شائع آج کی چند اہم سرخیوں کو۔ آئندہ انتخابات میں بیرون ملک مقیم پاکستانیوں کو ووٹ کا حق دیا جائے، سپریم کورٹ۔ तालिबान रहनुमाओं का अफगानिस्तान के सिर्फ चंद इलाकों से खात्मा हो सका, अमरीकी इंटेलिजेंस रिपोर्ट। भारतीय क़यादत के गैर जिम्मेदाराना बयानात पर पाकिस्तान का शदीद रद्दअमल। और नाज़रीन, इसी के साथ ही अब बात करूंगी डॉक्टर अली अकबर अल अज़हरी के तहरीर करदा मकाले के हवाले से, जिसका उनवान बताती चलूं, दौरे पुरफतन में इस्लाम की फरियाद। नाज़रीन, कराची और क्वेटा की सूरत हाल के असबाब के हवाले से मकाला निगार लिखते हैं कि इन असबाब में सर फहरिस्त तासुबात हैं जिनका ताल्लुक कभी मजहब से, कभी जबान और कभी इलाके या नसब से जोड़ दिया जाता है। ये इतकादी, लिसानी और नस्ली इख्तलाफात नहीं बल्कि इंसानी सोसाइटी का इम्तियाज और हुस्न है। मगर यही हुस्न जब किसी अनाज से जहर आलूद होता है तो फितना और फसाद की शक्ल इख्तियार करता है। नाज़रीन, कुरान ने मकसद बासत रिसालत मोहम्मदी को वाज़े करते हुए कई मकामात पर मुख्तलिफ नौयत के मसाइल गिनवाए हैं। मसलन सूरह बकरा में फरमाया है, और अपने ऊपर अल्लाह की इस नेमत को याद करो, जब तुम एक दूसरे के दुश्मन थे तो उसने तुम्हारे दिलों में उल्फत पैदा कर दी और तुम उसकी नेमत के बायस आपस में भाई भाई हो गए, और तुम दोज़ख़ की आग के गढ़े के किनारे पर पहुंच चुके थे, फिर उसने तुम्हें बासत मोहम्मदी के बायस इस गढ़े से बचा लिया। नाज़रीन, तबाही की इस आग से मुराद यही तासुबात और दुश्मनियां हैं जिन्होंने अरब मुआशरे को सदियों से इंतकामी जंगों में झोंक रखा था। चुनाचे हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने दुश्मनों को दोस्त और कातिलों को तारीख का मुमार बना दिया। और नाज़रीन, इसी तनासुर में अगर मैं पाकिस्तान के हवाले से बात करूं तो मकाला निगार लिखते हैं कि पाकिस्तान में एक मखसूस मजहबी गिरोह बड़ी दीदा दलेरी से इन मोतसबाना कार्रवाइयों को इनकलाबी इकदाम का रंग भी दे रहा है और पूरे मुल्क पर कब्जे की मनसूबाबंदी भी कर रहा है। याद रहे कि तासुबात की बुनियाद पर इस्तवार की गई इमारत जितनी भी बुलंदो बाला होगी इसे एक दिन मिसमार होना होता है। इन वक्ती कामयाबियों से फितना और फसाद का दायरा सिर्फ वसी होता है मगर मोहम्मदी मुआशरे का पुरम चेहरा कभी दिखाई नहीं देता। हकीकत यह है कि इस्लाम पर फिरकों और मसलकों ने कब्जा कर लिया है। हकीकी इस्लाम अपनी तालीमात की कशिश के बावजूद अपनी शनाख्त को अब तरस रहा है। जी नाज़रीन, इसी मकाले के इख्तिताम के साथ ही यही हमारे आज के जायजे का भी इख्तिताम होता है। इस्लामाबाद स्टूडियो से अपनी मेज़बान को इजाज़त दीजिएगा, खुदा हाफिज़।
बहुत बहुत शुक्रिया मुंतहा काज़मी, और प्रोग्राम के आखिरी हिस्से में हस्ब मामूल आप मुलाहिज़ा फरमाएंगे चंद कार्टून। प्रोग्राम अखबारात का जायजा इसी के साथ अपने अख्तिताम पे पहुंचता है, हमें इजाजत दीजिए, खुदा हाफिज़।